यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। बजेटको आकार 10% घटाइए पनि आर्थिक वृद्धिदरको लक्ष्य यथावत राखिएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा स्पष्ट। रेडियो धर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 प्रतिनिधि सभाबाट पारित। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा फैलिएको रूगाखोकी कोरोना भाइरस नभएको चिकित्सकद्वारा पुष्टि। सिंगापुरको एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरस लागेको पुष्टि भएपछि बैंकमा कार्यरत 300 कर्मचारीलाई अन्यत्र सारियो। र आईसीसी विश्वकप लीग त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालद्वारा अमेरिका 8 विकेटले पराजित। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले विगत 2 वर्षदेखिको निरन्तरको सुधार प्रयासबाट मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक बन्दै गएको बताउनु भएको छ। चालू आर्थिक वर्ष 2076-77 बजेटको प्रथम अर्धवार्षिक समीक्षाबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकमा आर्थिक वृद्धिदर उच्च रहँदै आएको, मुद्रास्फीति निश्चित सीमाभित्रै रहेको र व्यापार घाटामा सुधार हुँदै गएको बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा भुक्तानी सन्तुलन स्थिति सुदृढ हुँदै गएको, विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको, निजी क्षेत्रको व्यावसायिक विस्तार भएको र सरकारी वित्त व्यवस्थापनमा सुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले सरकारले चालू आर्थिक वर्षको बजेटको आकार 10% घटाएको र अब बजेटको आकार 13.85 अर्ब कायम भएको बताउनुभयो। उहाँले बजेटको आकार घटाए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने यथावत राखिएको स्पष्ट गर्नुभयो। सरकारले चालू आर्थिक वर्षका लागि 15.32 अर्ब 96 करोड़ 91 लाख रूपियाँको बजेट ल्याएको थियो। अर्थमन्त्री डाक्टर खतिवड़ाले यही माघ 28 गतेसम्म बजेटको कुल विनियोजनको करिब 4.83 अर्ब रूपियाँ खर्च भएको र यो कुल विनियोजनको 31.5% भएको बताउनुभयो। समीक्षा अवधिमा कुल खर्चमध्ये चालूतर्फ 32.4% र पुँजीगततर्फ 15.4% खर्च भएको उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले पुँजीगततर्फको बजेट 100% खर्च हुने अवस्था नरहे पनि विगतका वर्षहरूमा भन्दा बढ़ी हुने र अबका दिनमा पुँजीगततर्फको बजेट खर्चले तीव्रता लिने बताउनुभयो। उहाँले करको लक्ष्य हासिल गर्न केही नयाँ क्षेत्रलाई पनि करको दायरामा ल्याउन र कर कार्यालयहरूको विस्तारमा जोड़ दिइएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आगामी फागुन मसान्तसम्म पनि शुरू नहुने आयोजनाका लागि बजेट नदिइने स्पष्ट गर्नुहुँदै राष्ट्रिय गौरवका आयोजना र उच्च प्राथमिकता प्राप्त आयोजनाहरूमा थप बजेट माग भएमा तत्काल सम्बोधन गरिने बताउनुभयो। उहाँले मुलुकको समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको र वित्तीय सेवाको पहुँच विस्तार भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आयातमा आएको ह्रास र नयाँ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको स्पष्ट गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो। बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले बिरूवा संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। यसैगरी बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक 2076 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समाजमा रहेको जातीय छुवाछुत र विभेदको अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले लामो समयदेखि नेपाली समाजमा रहेका जातीय उत्पीड़न, छुवाछुत र विभेदको अन्त्य गर्न स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाएर देशमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गर्न अमेरिकी सहयोग संस्था एमसीसीको बारेमा छलफल र बहस गरेर छिटोभन्दा छिटो प्रष्ट पार्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन 2 गते शुक्रबार दिउँसो 2 बजे बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्ण रूपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले विश्वविद्यालय मकवानपुरको चितलाङमा निर्माण हुने स्पष्ट गर्नुभयो। मन्त्री पोखरेलले देशका अरू विश्वविद्यालय भन्दा यो विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रश्न गराउन मन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आयोगको गत आर्थिक वर्ष 2075-76 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाता सहभागी गराउनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले मतदान स्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदाता मैत्री बनाउन सुझाव दिनुभयो। राष्ट्रपति भण्डारीले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो। त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा बेरुजु फर्स्युटको अवस्था, राजनैतिक दलको व्यवस्थापन, आयोगका जिल्ला स्तरमा रहेका संगठन संरचना, संघीय संरचना अनुसार प्रदेश स्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना एवं सञ्चालनबारे जानकारी गराउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अप्नाएर काम गरिरहेको जनाएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको समन्वयमा क्वारेन्टाइन स्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा नेपालमा एकजनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको जनाइएको छ। सरकारले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ। अहिलेसम्म 18 जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै संक्रमण फेला परे पनि संक्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिनुभयो। चीनबाट ल्याउन लागि विद्यार्थी कोरोना भाइरसबाट संक्रमित नभएको समेत मन्त्रालयले स्पष्ट गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चीनमा रहेका नेपाली विद्यार्थी ल्याउने अन्तिम तयारी भइरहेको बताउनु भएको छ। फ्रेण्डस अफ सिल्क रोड ट्रान्स हिमालयन डेभलपमेन्ट सेन्टरले आज काठमाडौँमा आयोजना गरेको नोभल कोरोना भाइरस विरूद्ध लड्न सहयोग तथा नेपाल चीन सम्बन्ध कार्यक्रममा मन्त्री अर्यालले नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नुहुँदै चीनको समन्वयमा नेपाली विद्यार्थी सुरक्षित ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको हो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत हाउ याङछीले कोरोना भाइरस संक्रमण सीमापार फैलन नदिन चीन सरकारले उच्च सतर्कताका साथ आफ्नो प्रयास सशक्त पारेको बताउनुभयो। राजदूत हाउ याङछीले हाल संक्रमितको संख्यामा कमी आएका भन्दै दैनिक 5,000 चिनिया नागरिक उपचारबाट घर फर्कने गरेको जानकारी समेत दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अप्नाइएको जनाएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी सीमा नाका र प्रादेशिक अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको जनाएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगर सीमा नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले सेती प्रादेशिक अस्पताल धनगढ़ी र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा समेत छुट्टै स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर 3 गुम्बामा फैलिएको रुगाखोकी कोरोना भाइरस नभएको चिकित्सकले स्पष्ट पारेका छन्। विगत केही दिनदेखि गुम्बाका करिब 200 भन्दा बढी स्थानीयहरू रुगाखोकी र अत्याधिक जरूली बिरामी भएपछि गाउँमा कोरोना भाइरस फैलिएको हल्ला चलेको थियो। स्वास्थ्य परीक्षणका लागि आज जुगल गाउँपालिका पुगेका चिकित्सकहरूले कोरोना भाइरससँग लक्षण मिले पनि कोरोना भाइरस नभएको पुष्टि गरेका हुन्। मौसमी रुगाखोकीका कारण स्थानीयहरू बिरामी भएको र कतिपय बिरामीहरू सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न डाक्टर पीताम्बर खनालले जानकारी दिनुभयो। सघन शहरी विकास कार्यक्रम अन्तर्गत कैलालीको टिकापुरमा सड़क कालोपत्रे नाली निर्माण लगायतको कामले तीव्रता पाएको छ। सड़क आलोपत्रे, व्यवस्थित बस पार्क, भ्यू टावर सहितको घण्टाघर लगायतका विभिन्न संरचनाहरूको निर्माणले टीकापुरलाई स्मार्ट सिटी बनाउन सहयोग पुग्ने टीकापुर नगरपालिकाले जनाएको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिकाको वडा नम्बर एक को ब्लक नम्बर ए भित्रका सड़क कालोपत्रे र नाली निर्माणको काम धमाधम भइरहेको छ। 2077 माघभित्र काम सक्ने गरी गत साउन 23 गते महालक्ष्मी एमकेजेबीले ठेक्का लिई निर्माणको काम शुरू गरेको छ। कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर एक को ब्लक नम्बर ए भित्र पर्ने 1 किलोमिटर मुख्य सड़क 4 लेनको बन्नेछ। यसको वरपरका 11 वटा शाखा सड़क पनि कालोपत्रे हुनेछन्। यससँगै सड़कको पानी जाने, नाली निर्माण हुने निर्माण कम्पनी सब इन्जिनियर जयराम थापाले जानकारी दिनुभयो।
नालीबाट नाली चाहिँ 7.5 मिटर 7.5 मिटर पिचै भयो, त्यो 3.5 मिटरको डिभाइडर बस्छ, 3.5 मिटरमा चाहिँ हामीले बनाएर नाली भन्दा पनि बाहिर पनि पिचाउँछ।
सड़क निर्माणको लागि महालक्ष्मी एमकेजेबी धनगढले 8,44,21,499 रुपियाँमा ठेक्का लिएको छ। सड़क निर्माणको क्रममा विद्युतका पोल, खानेपानीको पाइप र अप्टिकल फाइबरले अलि समस्या पारेको सब इन्जिनियर थापाले बताउनुभयो।
जहाँ नाली परिरहेको छ मुन्टा छ, कतै कतै बिजुलीका पोलहरू छन्, खानेपानी पनि पर्छ अनि टेलिकम, यो तिनवटा चिज
सड़क कालोपत्रे र नाली निर्माणको काम शुरू भएपछि स्थानीय नागरिकहरू खुसी भएका छन्। तर ती संरचनाहरू मजबुत बनाउनु पर्ने स्थानीय गंगाराम चपाईको सुझाव छ।
यहाँको लागि एउटा नमुना नै कार्य हो यो स्मार्ट सिटी अवधारणा अन्तर्गतको भनिन्छ, तर काम गर्ने शैली चाहिँ मलाई मन परेको छैन र यसमा सुधार ल्याउन जरुरी छ।
टीकापुरमा अहिले ब्लक नम्बर एकका सड़क कालोपत्रे सहित मेन रोड कालोपत्रे, व्यवस्थित बस पार्क निर्माण र भ्यूटाहरू सहितको घण्टाघर निर्माण भइरहेका छन्। यी संरचनाहरूले टीकापुरलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने टीकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशी बताउनुहुन्छ।
टीकापुरको एउटा आधुनिक बस पार्क, जमरा पक्की पुलदेखि बस पार्कसम्मको 6 लेनको रोडहरू एउटा आधुनिक डिजाइनमा निर्माण भइरहेको छ। ए ब्लकको सड़क बाटो पुलहरू बनिरहेका अवस्था छ। भ्यू टावर सहितको घण्टाघर, यी सबै पूर्वाधारले हाम्रो स्मार्ट सिटीको जुन अवधारणा छ यसको विकासको लागि टेवा नै पुग्नेछ।
कुनै पनि भौतिक संरचना बनाउँदा ती संरचनाहरूको दिगोपनामा ध्यान दिनुपर्दछ। यसका लागि त्यसमा प्रयोग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी हुनुपर्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद गेवालीले आज प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेबाट दर्जियानी चिन्ह प्राप्त गरे लगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो। मन्त्री परिषदको मंगलबारको बैठकले उहाँलाई आजदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढ़ुवा गरेको थियो। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पर्वत खण्डको पातीचौर बजार क्षेत्रमा 4 लेनको सड़क निर्माण गरिने भएको छ। स्थानीयको आग्रहपछि मोदी 2 देवपुर र मोदी 5 बाजुङ क्षेत्रमा 4 लेनको सड़क बनाइने मध्यपहाड़ी लोकमार्ग आयोजनाकारले पर्वतले जनाएको छ। नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। मृत्यु हुनेमा सबुजगढ़मा कार्यरत हेटौड़ा घर भएका जमदार यादवराज भडेल रहेको 19 नम्बर वाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ। भडेलको मृत्यु भएको 19 नम्बर वाहिनी अड्डा तुलसीपुरका वाहिनीपति सुशील भण्डारीले जानकारी दिनुभयो। सल्यानको सिमखर्कमा रहेको सबुजगढ़बाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ट्रक आज कपुरकोट गाउँपालिका 3 चोरखोला नजिकै दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध तथा तस्करी विरूद्ध विशेष अभियान शुरू गरेको छ। पछिल्लो समय प्रहरीको सक्रियतामा जिल्लामा करोड़ मूल्य बराबरका तस्करीका सामान तथा लागू औषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बर्दियाबाट संवाददाता संजय आचार्यको रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएसँगै पछिल्लो छ महिनामा भन्सारछली गरिएका करिब 2,37,00,000 मूल्य बराबरका खुद्रा सामान बरामद गरेको छ भने भारतीय सवारी साधन करिब 1,81,00,000 बराबरको 22 थान गाड़ी पक्राउ गरी राजस्व कार्यालय कोलपुर पठाएको छ। विशेष गरी खुला सिमानाका कारण सुरक्षा चुनौती रहे तापनि आफूहरू संवेदनशील रहनुका साथै विविध गलत क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि निगरानी गरिरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो।
बर्दिया जिल्लाको शान्ति सुरक्षाको स्थिति अहिले सन्तोषजनक छ। विशेष गरी यो खुल्ला सिमाना नाका भएको कारणले पनि सुरक्षा चुनौती हुन सक्छ भन्ने कुरोमा हामी संवेदनशील छौं।
प्रहरीको सक्रियतासँगै जिल्लामा तस्करीमा कमी आएको प्रहरीको दावी छ। जिल्ला प्रशासन कार्यालयले आन्तरिक कार्ययोजना बनाएर शान्ति सुरक्षा कायम गर्न थालेको छ भने सीमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न भारतीय पक्षसँग समन्वय गरी गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो।
सुव्यवस्था सुशासन कायम गर्न सुदृढ गर्न हामीले आन्तरिक सुरक्षा कार्ययोजना बनाएर प्रभावकारी हिसाबले बढ्दै आएका छौँ। सीमावर्ती क्षेत्रमा हुन सक्ने कुनै पनि खालका अवान्छित गतिविधि नियन्त्रण गर्न हाम्रो सुरक्षा निकाय प्रतिबद्ध छ।
बर्दिया प्रहरीले बेला बेलामा सीमा क्षेत्रमा सीमा पार अपराध न्यूनीकरण सम्बन्धी जनचेतना कार्यक्रम गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सञ्जय आचार्य, रेडियो नेपाल, बर्दिया।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। सिंगापुरको एउटा बैंकमा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पाइएपछि बैंकमा कार्यरत करिब 300 कर्मचारीलाई सुरक्षित स्थानमा राखिएको छ। चीन बाहिर कोरोना भाइरसको संक्रमण बढ़ी भएका देशमा पर्नेमा सिंगापुरमा यसअघि नै कोरोना भाइरसका 47 जना संक्रमित भेटिएका थिए। कोरोना भाइरसका कारण चीनमा 1100 जनाको मृत्यु भइसकेको छ भने 44,000 भन्दा बढ़ी संक्रमित पाइएको समाचारमा जनाइएको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको आज बसेको बैठकमा पार्टी महासचिव समेत रहनुभएका राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसको संक्रमण विरूद्ध लड्न चीन तयार रहेको बताउनु भएको सिन्वा समाचार संस्थाले जनाएको छ। अमेरिकाको न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा बर्नी स्यान्डर्स विजयी हुनुभएको छ। स्यान्डर्सले 26% मत प्राप्त गर्नुभएको समाचारमा जनाइएको छ। छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले आफू विजयी भएपछि समर्थकलाई सम्बोधन गर्दै न्यू ह्याम्पसायरका जनतालाई जीतका लागि धन्यवाद दिनुभयो। दोस्रो स्थानमा रहनुभएका इण्डियाना राज्यका पूर्व मेयर पीट बुटिगिगले 24% मत प्राप्त गर्नुभएको छ। आगामी मार्च 3 तारीकमा अमेरिकाका 14 राज्यमा एकै दिन प्राइमरी निर्वाचन हुँदैछ। सुडानका पूर्व राष्ट्रपति ओमार अल बसीरलाई आज नरसंहार गरेको अभियोगमा युद्ध अपराध सम्बन्धी अन्तर्राष्ट्रिय अदालत आईसीसी समक्ष सुपुर्दगी गर्न त्यहाँको सरकार राजी भएको छ। सन् 2003 शुरू भएको डार्फर आन्दोलनका क्रममा राष्ट्रपति ओमारले कम्तीमा 3,00,000 नागरिकको हत्या गर्न भूमिका खेलेको अभियोगमा आईसीसीमा परेको मुद्दाका सम्बन्धमा बयानका लागि सुडानको वर्तमान सरकारले पूर्व राष्ट्रपतिलाई आईसीसी समक्ष बुझाउने निर्णय गरेको बताइएको छ। सुडान सरकारको पछिल्लो निर्णयपछि अब पूर्व राष्ट्रपति ओमार सहित डार्फर घटनामा मुछिएका सबै पूर्व पदाधिकारीले हेग स्थित आईसीसीको मुख्यालयमा उपस्थित भएर घटनाका सम्बन्धमा बयान दिनुपर्ने भएको छ। फिलिपिन्सले अमेरिकासँगको सैन्य साझेदारी सम्बन्धी सम्झौताबाट पछि हट्ने निर्णय गरेको छ। लामो समयदेखि मित्रवत सम्बन्ध रहेको फिलिपिन्स र अमेरिका बीचको सैन्य सम्झौता अनुसार फिलिपिन्स र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यासदेखि रणकौशल सम्बन्धी सिप आदान प्रदान गर्दै आएका थिए। सिरियामा संघर्षमा होमिएको टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोगानले आफ्ना सेना विरूद्ध आक्रमण गरिरहेको सिरियाको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। सिरियाको विद्रोही नियन्त्रित अन्तिमगढ इदलिबमा विद्रोही पक्षलाई सघाइरहेको टर्किस सेनालाई लक्ष्य गरी सिरियाको सेनाले गरेको पछिल्लो कार्यवाहीमा कम्तीमा 5 टर्किस सेना मारिएको घटनापछि टर्कीका राष्ट्रपतिको पछिल्लो चेतावनी आएको हो। सिरियाका राष्ट्रपति बासिर अल असदलाई सत्ताबाट हटाउन 8 वर्ष पहिले शुरू भएको संघर्षमा अमेरिका र टर्की सहितका राष्ट्रहरूले विद्रोही पक्षलाई सघाइरहेका छन् भने इरान र रसिया सहितका राष्ट्रहरूले राष्ट्रपति बासिरको सेनालाई साथ दिएका छन्। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको छ महिनामा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा 26.1% वृद्धि भई 57 अर्ब 28 करोड रूपियाँ बराबरको निर्यात भएको छ। यसै गरी समीक्षा अवधिमा कुल वस्तु आयात 4% घटेर 6 खर्ब 94 अर्ब बराबरको वस्तु आयात भएको छ। यसबाट कुल व्यापार घाटा 6.1% घटेर 6 खर्ब 37 अर्ब भएको अर्थ मन्त्रालयले जनाएको छ। समीक्षा अवधिमा विदेशी विनिमय संचित 57 अर्बले वृद्धि भई 10 खर्ब 96 अर्ब रूपियाँ पुगेको छ। यस विदेशी विनिमय संचितको वृद्धिमान स्तर 9.5 महिनाको वस्तु आयात र 8.5 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको अर्थ मन्त्रालयले जनाएको छ। धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक 4.60 बिन्दुले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार 4.60ले वृद्धि भई 1,345.97 बिन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले बढ़े पनि कारोबार रकम भने 1.5 अर्ब रूपियाँ बराबरको भएको छ। कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। नागरिक लगानी कोषको 9.97 करोड मूल्य बराबरको शेयर कारोबार भएको छ। बुधबार सियोम सिमेन्टको 9.84 करोड, एनआईसी एसिया बैंकको 6.24 करोड, स्वरोजगार लघुवित्त विकास बैंकको 5.06 करोड रूपियाँ बराबरको शेयर कारोबार भएको छ। यसै गरी नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार एनएमबी बैंकको 4.37 करोड रूपियाँ बराबरको, लुम्बिनी जनरल इन्सुरेन्सको 3.62 करोड र नेपाल लाइफ इन्सुरेन्स कम्पनीको 3.55 करोड रूपियाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल भ्रमण वर्ष 2020 सफल पार्नका लागि डोटीको दिपायल बिहीबारदेखि प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ। डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने महोत्सवमा प्याराग्लाइडिङ, सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाइलो मेला, छलिया हुड्के, स्थानीय झाँगी र घरेलु उत्पादन सामग्री बिक्री वितरण गरिने चेम्बरका अध्यक्ष खगेन्द्र बहादुर साउदले बताउनुभयो। चेम्बर अफ कमर्सका सचिव तेज बहादुर डुम्रेले पर्यटन वर्ष 2020 सफल बनाउन र जिल्लामा भएका स्थानीय स्तरका कला संस्कृति देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो। दिपायल महोत्सव फागुन 1 गतेदेखि 13 गतेसम्म सञ्चालन हुनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई 8 विकेटले हराएको छ। अमेरिकाले प्रस्तुत गरेको 36 रनको विजय लक्ष्य नेपालले 5.2 ओभरमा 2 विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका दिपेन्द्र सिंह ऐरी 11 बलमा 2 चौका र 1 छक्का सहित 15 रनमा अवजित रहे। त्यस्तै पारस खण्डका 12 बलमा 3 चौका र 1 छक्का सहित 20 रनमा अवजित रहे। ज्ञानेन्द्र मल्ल 1 र सुभाष खकुरेल 0 आउट भए। नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले 12 ओभरमा अल आउट हुँदै 35 रनमा समेटिएको थियो। यो ओडीआईको सर्वाधिक कम योगफल हो। यसअघि सन् 2004 जिम्बाब्वे श्रीलंकासँग 18 ओभरमा 35 रनमा अल आउट भएको थियो, जुन कृतिमान नेपालले 15 वर्षपछि बराबर गरेको हो। अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले 6 ओभरमा 1 मेडल राखेर 16 रन खर्चेर 6 विकेट लिए। सन्दीपको यो करियरकै उच्च प्रदर्शन हो। नेपालबाट ओडीआईमा 6 विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए। सुसन भारीले 3 ओभरमा 1 मेडल राखेर 5 रन खर्चिँदै 4 विकेट लिए। नेपाल एफएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। खेलमा बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई 3-0 हराउँदै एफएफ पुनः च्याम्पियन बनेको हो। एफएफले 4,05,000 र पुलिसले 2,05,000 प्राप्त गरेका छन्। त्यस्तै तेस्रो भएको आर्मीले 1,05,000 र चौथो भएको न्यू डायमण्डले 75,000 रूपियाँ प्राप्त गरेको छ। ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा 4 अलग क्लबका खेलाड़ीले स्कुरर प्राप्त गरेका छन्। राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लिग च्याम्पियन नेपाल एफएफकी कप्तान विजेता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन्। त्रिभुवन आर्मी क्लबकी सोफिया सर्वोत्कृष्ट खेलाड़ी, न्यू डायमण्ड एकाडेमीकी सलिना श्रेष्ठ वर्ष खेलाड़ी र नेपाल पुलिस क्लबकी उषा भण्डारी उदयमान खेलाड़ी घोषित भइन्। शैली स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पासँग बराबरी खेलेको छ। बुधबार भएको खेलमा जावलाखेलले शेर्पासँग 3-3 गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 21.1 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.7 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस र देपायलको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 6.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। बजेटको आकार 10% घटाइए पनि आर्थिक वृद्धिदरको लक्ष्य यथावत राखिएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा स्पष्ट। रेडियो धर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 प्रतिनिधि सभाबाट पारित। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा फैलिएको रूगाखोकी कोरोना भाइरस नभएको चिकित्सकद्वारा पुष्टि। सिंगापुरको एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरस लागेको पुष्टि भएपछि बैंकमा कार्यरत करिब 300 कर्मचारीलाई अन्यत्र सारियो। र आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालद्वारा अमेरिका 8 विकेटले पराजित। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।